नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम पैसाका कुरामा, म माया खडेल।
नमस्कार अनि हार्दिक स्वागत छ, म प्रेम छेत्रीको पनि।
सुने जितिन्छ बेजा एफएम 101.1 मा कार्यक्रम पैसाका कुरासँगै हामी अबको आधा घण्टासम्म तपाईँसँगै रहनेछौँ।
आम्दानीका कुरा, खर्चका कुरा, बचतका कुरा, किनमेलका कुरा, समग्रमा पैसाका कुरा, हामी पैसासँग जोडिएर कार्यक्रममा विभिन्न पाटोमा कुराकानी गर्छौँ।
तिहार नजिकिँदै गर्दा चारैतिर सयपत्री मखमलीले गाउँ सहर नै सुन्दर बनाएको छ। देउसी भैलो गुन्जिन थालेको छ। सेल झिलिङ्गा बनाउन दिदी बहिनीलाई हतारो पनि रहेको छ।
खर्च व्यवस्थापन त गर्न सकिन्छ के, अलि विदेशी कल्चर ल्याउन खोज्नुहुन्छ होइन। हाम्रो यो नेपालमा पनि त्यस्तो परम्परा चलिसकेको छ, जस्तो झाँझरहरू लाउने, झिलिमिली बत्ती बनाउने, त्यस्तो बनाउनु भन्दा दियोमा बत्ती बाल्ने, नभए सामान्य मैन बत्ती, दियोमा बत्ती बाल्दा पनि तेल जान्छ, मैन बत्ती ल्याएर वरिपरि जलाउने, त्यस्तो गरे हुन्थ्यो। ए झाझरले झिलिमिली बनाउने त्यो चाहिँ अलिक मलाई मन पर्दैन, एकदम आडम्बर देखा जस्तो हुन्छ। मेरो घरमा म त्यति गर्दा पनि गर्दिनँ।
तिहारमा दाजुभाइले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाइलाई उपहार दिने चलन छ। सँगसँगै मिठा मिठा परिकारका लागि खाद्य सामग्री पनि किन्नु पर्यो। उपहारका रूपमा विशेषतः दाजुभाइ दिदीबहिनीले एकअर्कालाई कपडा उपहार दिने गर्नुहुन्छ। अहिले कपडाको व्यापार महँगिएको छ, सँगै किन्नेहरूको पनि घुइँचो उत्तिकै छ। लमजुङबाट चितवन हुँदै काठमाडौँ र अहिले गैंडाकोटमा ठेलामा कपडा व्यापार गर्दै आउनुभएका एकजना व्यवसायी, आज हामी उनै व्यवसायीका कुरा सुन्नेछौँ।
पैसा भनेको खास त पैसा केही पनि होइन, तर पैसा नभए पनि हुँदैन, समस्या छ। अब घर व्यवहार चलाउनु पर्यो, यताउता सबैहरू बिमारी, यता दुःख बिमार हुँदा पैसै चाहियो। पैसाको महत्त्व आफ्नो ठाउँमा छ, तर पनि खासै पैसा भनेको केही पनि होइन भन्न नि मिल्दैन, पैसा नभए पनि हुँदैन।
तिहार लगायतका चाडपर्वमा खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ। अरूको देखा सिकी गर्नाले पनि धेरै खर्च हुने गरेको छ। आफ्नो स्थिति हेरेर खर्च गर्नुपर्ने हुन्छ। आफ्नो स्थिति हेरेर खर्च गर्न सकेन भने आफैलाई दुःख हुन्छ। यसै विषयमा रहेर हामीले गैंडाकोटमा बसोबास गर्दै आउनुभएकी शारदा अधिकारीसँग कुराकानी गरेका छौँ।
तिहार पनि नजिकिँदैछ, न आइसकेको छ, तिहारको के कस्तो तयारी गर्दै हुनुहुन्छ?
सामान्य तयारी छ, अलिअलि रोटी सोटी पकाउने ओर्ने त्यस्तै।
तिहारमा अलिकति धेरै रोटीहरू बनाइन्छ होइन?
हजुर, मैले त खासै धेरै बनाएको छैन, अलिअलि त अब देखाउन नि पर्यो, प्रसादीको रूपमा पनि राख्नु पर्यो होइन। दाजुभाइले पनि खाना चाहनुहुन्छ, मन पराउनुहुन्छ, अनि बनाउनै पर्यो अलिअलि, साह्रै ओभर गराउँदैन।
तयारी चाहिँ राम्रोसँग गरिरहनु भएको छ?
ठिकै छ, साह्रै भव्य पनि छैन अलिअलि।
लगभग यो तिहारमा चाहिँ तपाईँको तिहारको तयारी गर्दा तिहारमा चाहिँ के कुरामा कति खर्च हुन्छ भन्ने अनुमान छ?
त्यस्तो त अहिले महँगी छ हेर्नु, अब आफूले कन्ट्रोल गर्छु, यति खर्चले पुर्याउँछु भनेर पुग्दैन, एकदमै महँगी छ होइन। अब 600-800 एउटा सामान्य दाजुभाइलाई एउटा कपडा राखिदिउँ भनेर गयो भने 400 त बढी नै लगाइहाल्छ, 1200-1300 घटेको त केही कुरा आउँदैन होइन। त्यो सामान्य उदाहरण हो। अब त्यस्तै सामानहरू, अब तेल भयो, सबैमा मूल्य वृद्धि भइरहेको छ, सबै महँगो छ। आफूले यतिमा मैले पुर्याउँछु भनेर त्यो पुर्याउन सकिँदैन।
पहिले चाहिँ दाजुभाइलाई तिहारमा खुवाउने दिने तरिका र अहिले जुन छ नि, अहिले दिने टिका लगाउँदाखेरि दिनै पर्छ, अब यतिको सामान दिनुपर्छ, अर्कालाई देखाउन भए पनि धेरै खर्च गर्नुपर्छ भन्ने मानसिकता बढी भएको हो धेरै व्यक्तिमा।
त्यस्तो दिनुपर्छ, म आफ्नो कुरो गर्छु है, अरूमा होला। मलाई चाहिँ वर्षमा सधैँ दाजुभाइले दिन्छन् होइन, दिन्छन् लगाइन्छ नि त, आफूले दिइन्न, अनि वर्षमा एकजोड चाहिँ राम्रै राखिदिउँ जस्तो लाग्छ है। म हिजो किन्न गएँ, किन्न जाँदा पनि हेरेँ, सस्तो भाइलाई लैदिउँ जस्तो लागेन कि, 2-4 पैसा बरु महँगै भए पनि राम्रो क्वालिटीको लैदिउँ जस्तो हुँदो रहेछ क्या। आखिर एक वर्षमा एउटा नै हो दिने, सधैँ दिइन्न दाजुभाइलाई, मैले चाहिँ त्यो महसुस गरेँ।
अनि सबैले एकदमै नसके पनि दिनै पर्छ भनेर एकदम धेरै धेरै राख्नुहुन्छ नि, कस्तो लाग्छ यो चाहिँ?
नसके राख्नुहुन्न, सबैमा त्यस्तो एउटै ऊ छैन, नियम छैन, नसक्नेले राख्नुहुन्न, सक्दै नसक्नेले सेन्डु राख्नुहुन्छ, सक्नेले सेटै राख्नुहुन्छ, त्यो पनि नसक्नेले एउटा टी सर्ट राख्नुहुन्छ होइन। यताउता बुझ्दाखेरि त्यस्तो जबरजस्ती छैन, दाजुभाइलाई धेरै धेरै माया ममता हुन्छ भन्ने होइन, तर पनि एक वर्षमा एकपटक दिने हो, दिन पाए हुन्थ्यो, केही लाउन आफ्नो दाजुभाइले भन्ने त्यस्तो भित्री आत्मा हुँदो रहेछ।
वास्तवमा यो चाडपर्व तिहार लगायतका यस्ता चाडपर्वहरूमा चाहिँ कसरी खर्च व्यवस्थापन गर्यो भने चाहिँ राम्रो हुन्छ होला?
खर्च व्यवस्थापन त गर्न सकिन्छ कि, अलि विदेशी कल्चर ल्याउन खोज्नुहुन्छ होइन, हाम्रो यो नेपालमा पनि त्यस्तो परम्परा चलिसकेका छ, जस्तो झाँझरहरू लाउने, झिलिमिली बत्ती बनाउने, त्यस्तो बनाउन भन्दा दियोमा बत्ती बाल्ने, नभए सामान्य मैनबत्ती, दियोमा बत्ती बाल्दा पनि तेल जान्छ, मैनबत्ती ल्याएर वरिपरि जलाउने त्यस्तो गरे हुन्थ्यो, ए झाँझरले झिलिमिली बनाउने, त्यो चाहिँ अलि मलाई मन पर्दैन, एकदम आडम्बर देखाए जस्तो हुन्छ। मेरो घरमा म त्यति गर्दा पनि गर्दिनँ, वरपर सबै झिलिमिली हुन्छ, मेरो घर चाहिँ त्यस्तो झिली त्यो एकदम झाँझरहरू लाएर झिलिमिली बनाउन मलाई मन पर्दैन, चाहन्न र हुन्न पनि। म चाहिँ बत्ती बालेर झिलिमिली पार्न चाहन्छु।
मान्छे माटोको दियो अथवा मैनबत्ती बाल्यो भने चाहिँ हाम्रो संस्कृति पनि बच्छ अनि कम खर्च पनि लाग्छ भन्ने धारणा हो।
त्यही हो, ओहो वरिपरि त्यस्तो झिलिमिली गराए, मेरो घरमा गराउन पाएन म भन्दिनँ, बरु म लाइट बाल्छु, यदि त्यो मैनबत्ती पनि सिद्धियो भने भित्र पनि बाहिर पनि लाइट बालेर बरु उज्यालो चाहिँ राख्न मन लाग्छ, त्यस्तो त्यो झिलिमिली राखेर त्यो झाँझरहरू राखेर त्यस्तोमा खर्च गर्न मलाई मन लाग्दैन। अब 3,000 लायो, 4,000 लायो, 5,000 लायो भनेर वरिपरि छिमेकीहरूले पनि भन्नुहुन्छ होइन, अनि त्यो पैसैको कुरो भन्दा पनि त्यो एकदम विदेशी आडम्बर हो जस्तो लागेर मलाई त्यो गर्न मन पर्दैन।
भनेपछि चाडपर्वहरूमा पनि खर्च व्यवस्थापन गर्न सक्यो भने कम खर्चमा पनि रमाइलो गरेर मनाउन सकिन्छ।
सकिन्छ, आत्मसन्तुष्टि हो, पल्लो घर त्यत्रो झाँझर बालेर झिलिमिली पारे, मेरो घर केही छैन भन्ने त्यस्तो आफूमा हीनताभास म महसुस गर्दिनँ, म चाहिँ गर्छु, म मेरो तरिकाले गर्छु, सामान्य बत्ती बालेर त्यसो गर्छु। अब हुन त अब वरिपरि झिलिमिली छ, यो घर सुन्ने छ भनेर हिँड्ने मान्छेहरूले पनि भन्छन् होला, भने नि केही फरक पर्दैन, म आफूमा सन्तुष्ट भएपछि अरूले केही भन्छन् भन्ने केही लाग्दैन त्यस्तो।
अन्य खर्चहरू हामीले जति पनि खर्च गर्छौँ नि चाडपर्वभन्दा अघि पछि पनि, त्यो खर्च चाहिँ कसरी व्यवस्थापन गर्ने डेली लाइफमा हुने खर्च?
डेली लाइफमा हुने त अब साह्रै यो खर्च भन्ने कुरो बढाए बढ्ने रहेछ के होइन, कन्ट्रोल गरौँ। अब यति अब सागसब्जीहरूमा पनि हाट बजार जाउँ आज हाट लाग्छ भनेर गइयो भने त्यहीँ गएर 200-400 तरकारी ल्याउनु ल्याइन्छ, 200-400 लाग्छ होइन, घरकै सागपात जे छ त्यो टिपेर खाउँ भन्यो भने त्यही 200-400 पनि बच्ने भयो होइन। त्यस्तै अब ग्यासकै कुरोमा पनि, ग्यासमा अब पानी तताउन भन्दा थोरै त्यो जग हुन्छ नि इलेक्ट्रिक जग, त्यो जगमा पानी तताएर दाल बसाल्ने अनि भात पकाउँदाखेरि पनि त्यो पानी युज गर्ने तातो पानी, त्यसो गर्यो भने अलिक कम लाग्छ, ग्यास पनि महँगो हुँदैन, भान्सामा पनि अलिकति कटौती भयो खर्चमा, त्यस्तो मैले त्यसरी गर्छु।
अनि चाडपर्वमा चाहिँ खानपानमा पनि ध्यान दिनुपर्ने हो, खानपानमा ध्यान दियो भने चाहिँ स्वस्थ पनि भइन्छ, स्वस्थ हुँदाखेरि चाहिँ पैसा पनि बच्छ होइन?
बच्छ, अन्त बच्छ, त्यो अब रोटी सोटी पनि बनाउँछु मैले, तर बिहानदेखि उठेर त्यही रोटी बेलुकासम्म त्यस्तो रोटी खाएर म जीवनयापन गर्दिनँ होइन, बिहान खाली पेटमा चिल्लोहरू खानुहुन्न, के खाँदा ठिक हुन्छ भनेर त्यसलाई मध्यनजर राखेर खानपानमा पनि मैले ध्यान राखेकी छु, त्यो भएर म साह्रै बिरामी पनि हुन्न, हस्पिटल भन्ने कुरो मलाई जानै पर्दैन, हुन त प्रेसरको औषधि त खान्छु।
तिहारमा चाहिँ बढी रोटी एकैचोटि धेरै बनाउने अनि लामो समयसम्म राखेर पनि खानुहुन्छ नि होइन धेरै व्यक्तिहरूले
खानुहुन्छ,
कस्तो लाग्छ?
त्यो राम्रो होइन, त्यो राम्रो होइन, एक त चिल्लोको परिकार राम्रै होइन होइन, सादा जीवन उच्च विचार हो, सादा खानेकुरा खानुपर्छ, दाल भात तरकारी, दाल भात तरकारी सधैँ खायो भने बिरामी हुँदैन नि, तर यो चाडबाडको बेलामा चिल्लो रोटीहरू यता यताउता यता उधर धेरै खाएर मान्छेहरू बिरामी पर्नुहुन्छ, अनि अब दसैँकै समयमा पनि मासु मजाले खाने हो दसैँ हो भनेर खानुहुन्छ अनि बिरामी भइन्छ, ठिक्क अड्कलेर खानुपर्छ, चाडबाड हो खानुपर्छ तर जथाभावी खानु हुँदैन।
हामीले जति पनि आमदानी गर्छौँ नि केही मात्र आवश्यक बचत गर्न आवश्यक छ कि छैन?
छ, एकदमै आवश्यक छ।
किन आवश्यक छ?
बिरामी भइयो भने चाहियो, मागेर कसले दिन्छ र होइन, आफूसँग बचत छ भनेपछि, अलिकति बचत छ भने म भोलि बिरामी भए भने पनि मैले उपचार गर्ने खर्च छ भनेर म सन्तुष्ट हुन्छु नि, आत्मसन्तुष्ट हुनु पनि एउटा रोग निवारण हो के, त्यो रोगलाई मार्ने हो। अब जब मान्छेमा आत्मसन्तुष्टै छैन भने अब त्यो ला भोलि बिरामी भइयो भने पैसा छैन केही छैन यसो छैन भन्दा भन्दै त मान्छेको तनाव सुरु हुन्छ अनि बिरामी भइन्छ होइन, आत्मसन्तुष्टि हुन्न, त्यो भएर बचत गर्नुपर्छ।
तिहारको तयारी गरेर बस्नुभएका दिदीभाइ दाजुबहिनीहरूलाई चाहिँ के भन्नुहुन्छ?
आफ्नो संस्कृतिलाई राम्रोसँग ध्यान दिएर परम्परालाई चाहिँ नमारौँ, होइन, परम्परा रीतिरिवाजलाई चाहिँ जारी राखौँ, दिदीभाइ दाजुबहिनीमा माया ममता साटासाट गरौँ, ठुलै सामान दिएर म चाहिँ एकदम ऊ हुन्छु भनेर घरमा नभई नभई आफ्नो श्रीमानसँग झगडा गरी गरी ठुलै कुरा दिन्छु भाइलाई भनेर त्यस्तो नगरौँ। आफूले जे सकिन्छ धेरै सके सेट दिउँ, नसके एउटा टी सर्ट दिउँ, त्यो पनि नसके एउटा सेन्डु दिए पनि त आफ्नो भाइ दाजुभाइलाई माया ममता साटासाट हुन्छ, होइन। आफू आफ्नो घाँटी हेरेर हार निल्ने भन्छन्, एकदम ओभर चाहिँ नगर्नु होला दाजुभाइ दिदीबहिनीहरूले भन्न चाहन्छु।
हस्, तपाईँलाई कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद।
हस्, विजय एफएमलाई पनि धन्यवाद मलाई आएर यो सानो मेरो आफ्नो विचार राख्न पाएकोमा म आफूलाई भाग्यमानी सम्झिन्छु र हजुरहरूलाई पनि।
फेरि पनि तिहार र व्यापारकै प्रसङ्ग अनि पैसा कसरी जोगाउने यिनै विषयमाथि कुरा गर्दैछौँ। तिहार नजिकीसँगै कपडा लगायतका खाद्य पदार्थको माग बढ्दो छ। माग बढी भएपछि व्यापारीहरू पनि स्वयं अनुरूप केन्द्रित रहेर व्यापार व्यवसाय गरिरहेका छन्। माग बढ्दै गएपछि गाउँघरमै ठेलामा कपडा बेच्दै पनि हिँड्ने गरेको हामीले पाएका छौँ। यसै सन्दर्भमा हामीले लमजुङबाट चितवन हुँदै काठमाडौँ र अहिले गैँडाकोट क्षेत्रमा ठेलामा कपडा व्यापार गर्दै आउनुभएका हर्कबहादुर सुर्खेतीसँग कुराकानी गरेका छौँ। विशेष त हामीले उहाँसँग कस्ता कपडा किन्यो भने पैसा बचत हुन्छ अनि कपडाको क्वालिटी कसरी पत्ता लगाउने यिनै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ। एकैछिन उहाँका कुरा सुनौँ है त।
म लमजुङ जिल्ला जन्मिएको, त्यसपछि 20 सालमा चितवन झरेको र यहाँ चितवन गीतानगर भन्ने ठाउँमा हुर्किएको हो। अहिले त्यहीँ छन् भाइहरू पनि, मैले त्यहाँबाट बेचेर बजार आएँ। बजार आएर अब केही गर्छु भन्ने सोच थियो, घर सर बनाएँ, त्यहाँबाट अब पेसा गरेँ, अब हरेक कुरो गरेँ, गाडी किनेँ, दुनियाँ दिवान गरेँ, भएन फापेन सिद्धियो। त्यसपछि अनि काठमाडौँतिर लागेको हो, मेरो स्थायी बसोबास भनेको गीतानगर हो।
गाडी किने पनि भन्नुभयो, कहिलेको कुरा हो यो?
यो 55 सालको कुरो, 55 सालमा मैले गाडी, भनौँ न गाडी भन्दा नि यो टेम्पो लिएर चलाएको थिएँ 2-4 वर्ष। खासै मलाई त्यसबाट उपलब्ध भएन, बिग्रिँदै गयो, अनि त्यहाँबाट ऋण लायो, अनि त्यहाँबाट फेरि त्यहाँ घर घडेरी बेचियो, तिरियो, अनि त्यसपछि त्यहाँ सिद्धिएपछि काठमाडौँतिर गइयो। काठमाडौँतिर गएर त्यही पेसा गरिएको थियो त नि, अब त्यही फ्रेम पसल सिसा पसलको काम गरिएको थियो, 14 वर्ष गरियो। त्यसपछि चाहिँ आएर भैँचालले पुरिदियो, पुरेपछि अनि फेरि यात्रा मुलेर आफ्नै स्थानमा आउनु पऱ्यो। गीतानगर आएँ, गीतानगरबाट अब गाउँमा बस्नुभन्दा भनेर बजारतिर यो गैँडाकोटतिर आएर एउटा पेसा गरेको हो।
तपाईँले जुन टेम्पो किनेर त्यसपछि त्योबाट राम्रो हुन सकेन भन्नुभयो, कस्तो थियो त्यति बेला?
सबभन्दा मेन कुरो, पहिला कुरो त के भने, अब त्यहाँ पहिला अहिले जस्तो जता पायो त हुने हिँड्ने रुट थिएन। पहिला रुट तोकिया हुन्थ्यो समितिले, अब यहाँबाट रामपुर जानु पऱ्यो, 12 जना हालेर जम्मा 120 रुपियाँ उठ्ने, अब उताबाट आउँदाखेरि त्यहाँ आउनुपर्ने तेल खर्च हुने, अब सामान त्यस्तै परेर हो कि अब कन्डिसन नभएर हो, खालि बिग्रियो बिग्रियो गर्ने बिग्रियो सिद्धियो, त्यस्तो कारण परेर अनि मैले त्यसलाई फेरि छोडिदिएको
हो। तपाईँ आफै चलाउनुहुन्थ्यो कि चलाउने व्यक्ति राखेर चाहिँ चलाउनुहुन्थ्यो टेम्पो त्यति बेला?
म आफै चलाउँथेँ यो टेम्पो, आफैले चलाउँदै पनि भएन खासै, त्यस्तो भएर अनि बेचिदिएको।
अरू के गर्नुभयो त्योभन्दा पछि?
त्योभन्दा पछि अब त्यहीँ नारायण हाटमा अब हङकङ बजार खोलियो, हङकङ बजारमा फेन्सी खोलियो, त्यहाँ फेन्सीबाट नि त्यहाँ उपलब्धि भएन, त्यहाँबाट नि अनेक दशा लायो। श्रीमती अब रोगी, 12 वर्षसम्म दमको रोगी थियो, उसलाई दबाई गर्नु पर्ने, गर्दा गर्दै ऊ पनि बितेर गयो, त्यस्तै कारणले अनि सिद्धिएर त्यहाँ बस्नु मन नलाएर अनि हिँडेको हो।
फेन्सीमा कस्तो थियो अवस्था, के सामानहरू बेच्नुहुन्थ्यो
फेन्सीमा? त त्यही सर्ट प्यान्टहरू, अब टोपीहरू, यस्तो अब पेटी जुत्ता चप्पलहरू थिए, यस्तै थिए।
हङकङ बजारमै हो?
हङकङ बजारमै।
त्यसपछि तपाईँ काठमाडौँ जानुभयो, काठमाडौँमा लगभग कति वर्ष गर्नुभयो पसल?
काठमाडौँमा म गएर 14 वर्ष गरेँ।
कस्तो थियो व्यापार 14 वर्ष गर्दा, कस्तो पाउनुभयो?
व्यापार राम्रै थियो, 14 वर्षसम्म चलेको थियो, राम्रै थियो। अब 2-4 लाखको दोकान भएकै थियो, खाली हात गएको मान्छेले अब त्यहाँ जम्मा गरेको हो, कलेक्सन पनि गरेको हो। तर अब दैव संयोग अब त्यस्तो पऱ्यो, अब 78 सालको भूकम्पमा अब कोठा पनि पुरियो, अब दोकान पनि पुरियो, अब उस्तै पऱ्यो। अब श्रीमती नै पुरिएको थियो, तर अब बडा समस्या छ निस्कियो। त्यसपछि अनि अब केही पनि रहेन त्यहाँ, त्यो घर पनि कोठावाला घर पनि भत्कियो, अब यो दोकान लगाएको दोकान पनि पुरियो। 10-8 लाखको दोकान थियो, नभएको होइन, कमाएको थिएँ। त्यो दैव संयोग त्यस्तो हुन आयो, सिद्धियो। अब त्यो त्यसपछि फेरि आफ्नै स्थानमा आइयो।
आफूले कमाएर जोडेर मेहनत गरेको चाहिँ बिग्रिँदाखेरि धेरै दुःख लाग्छ है?
दुःख त अति दुःख लागेको थियो नि, अब श्रीमतीहरू त फ्रेन्डै भएको थियो भन्नु पनि पर्छ, आफू पनि त्यस्तै भइरहेको थियो, दुःख लाग्यो। अब मान्छेलाई पर्छ, अब नपर्ने कुरो पर्छ, अब के गर्ने, दुःख मानेर गर्ने, दुःख त छ नि, दुःख मानेर भएन, रोएर बौलाएर हिँडेर भएन, त्यही पनि ठिकै छ भनेर धैर्य गरेर अब श्रीमती र छोरीलाई लिएर अनि आइयो आफ्नो स्थानमा। इष्टमित्रहरू छन् यहाँ, दाजुभाइहरू दिदीबहिनीहरू, उनीहरूले अब यसो धान चामल यताउता त्यो वर्षलाई चलाइदिए, त्यही कारणले अनि यसरी हिँड्दैछु। अब अहिले त्यही कपडा पेसा गरेर हिँडेको छु, त्यसरी अब 2-4 पैसा कमाउने, अब घर खर्च चलाउने, त्यसरी नै दिनचर्या बितिरहेको छ।
ठेलामा कपडा लिएर हिँड्नुहुन्छ नि, कहाँ कहाँ पुग्नुहुन्छ?
अब यही गैंडागोठको अब 5, 6, 7, 8 नम्बर वडा यसरी घुम्छु, जयश्री पुलतिर, 7 नम्बरतिर, 8 नम्बरतिर यसरी घुम्ने गरेको छु।
जुन बेच्ने कपडा छ नि, कहाँबाट ल्याउनुहुन्छ?
अब यो कति कपडाहरू गार्मेन्टबाट उठाउँछु, कोही चाहिँ फ्यान्सीबाट उठाउँछु बजारतिरबाट, कहिले गार्मेन्टको यतै गैँडाकोटतिर छ कारखानाहरू, तिनैबाट उठाउँछु, त्यहीँबाट ल्याएर बेच्ने गरेको छु। यसबाट अहिले ठिकै सन्तुष्टै छ भन्नु पऱ्यो, अब यसो घर खर्च चलेको छ, चलाएको छु। डेरा भाडा हो, डेरा पैसा तिर्नेर खर खर्च खाना खर्चलाई पुर्याएको छ भन्नु पऱ्यो।
घरमा को को हुनुहुन्छ?
घरमा हामी 3 परिवार छौँ, छोरी र श्रीमती र म।
यो जुन बेचिरहनु भएको छ नि कपडा, कस्तो कस्तो के कपडा, कस्ता कस्ता कपडा लिएर चाहिँ हिँड्नुहुन्छ?
यो खासै अब यो काम गर्दा लाउने कपडाहरू, अब सुरुवालहरू, लेडिज सुरुवालहरू, टी सर्टहरू, यस्तै जाडोको आइटम आएपछि मोजा पन्जा ज्याकेटहरू, सस्ता सस्ता त्यस्तै गार्मेन्टबाट जे उत्पादन हुन्छ त्यही बेच्ने हो।
कतिदेखि कतिसम्मका मूल्य पर्ने छन्?
मसँग त खासै मूल्य पनि छैन, बढीमा 400-500 नत्र 100, 200, 150, 250 त्यस्तै पर्ने मूल्यका छन्।
सस्तो मूल्यमा चाहिँ बेच्नुहुन्छ?
हजुर, सस्तो सस्तै बेच्छु।
कति जति कमाइ हुन्छ होला लगभग?
त्यही लगभग दिनमा 300-400, 200-300 त्यस्तै फाइदा हुन्छ, खासै फाइदा छैन नानी। सर दरमा अब म बिहानबाट दिनभरि हिँड्दा त्यही एभरेजमा 2500-3000 बेच्छु, अब मुनाफा भनेको त्यही हो, 300-400 आउँछ।
आम्दानी पनि गर्नुहुन्छ नि, यो बचत गर्न आवश्यक देख्नुहुन्छ कि नै?
बचत त एकदम आवश्यक छ नि, तर अब के गर्ने, घर खर्चले अब समस्या हुन्छ। अब त्यहाँ पहिला त अब घर समस्या टार्नु पऱ्यो, त्यसपछि बच्यो भने बचत गर्ने हो। बचत गर्न पाए अब विभिन्न अब रोग ब्याज लाउँदा यताउता गर्दा खर्च हुन्छ, जम्मा गर्नुपर्छ भन्ने त थाहा छ, तर कलेक्सन हुनै सक्दैन।
तपाईँ छोरी श्रीमती पनि छन् भन्यो भने के गर्नुहुन्छ उहाँले?
छोरी मेरो अहिले 12 वर्षको छ, यही जनक स्कुलमा पढ्दैछ। श्रीमती घरमै अब घरधन्दा,
यो घरमा छ नि, घर परिवारमा काम बाँडफाँड गरेर गर्ने, अनि त्यसपछि अरू कुराहरू चाहिँ कसरी गर्नुहुन्छ? काम चाहिँ मैले यो गर्छु, तिमीले यो गर, अथवा तपाईँले यो गर्नु भन्ने किसिमको छ कि छैन?
हाम्रो खास त त्यस्तो केही छैन, अब घरमा त्यही बाख्रा साहारा बुढीले यसो बाख्रा साहारा पाल्छ, त्यसैमा धन्दा गर्छ, म चाहिँ त्यही पेसामा हिँड्छु। अब काम त त्यसै बाँडफाँड भइहाल्यो, त्यही हो सल्लाह भनेकै, अरू त बाँडफाँड केही छैन काम।
कतिवटा बाख्रा पाल्नुहुन्छ?
2-3 छन् जम्मा।
अरू के पाल्नुहुन्छ?
अहिले त खासै केही पालेको छैन, त्यही बाख्रा पाल्ने त्यति हो।
अब चाहिँ कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
अब केही पेसा गरेर केही अलि अगाडि बढौँ, केही अलि विस्तार गरौँ भन्ने सोच छ न त, तर पनि अब त्यही हो, अब पैसाको अलिक कलेक्सन नभएको हुनाले अलिक गाह्रो परिरहेको छ, त्यही हो।
वास्तवमा पैसा भनेको चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
पैसा भनेको खास त पैसा केही पनि होइन, तर पैसा नभए पनि हुँदैन, समस्या छ। अब घर व्यवहार चलाउनु पऱ्यो, यताउता सबैहरू बिमारी यता दुःख बिमार हुँदा पैसै चाहियो। पैसाको महत्त्व, पैसाको महत्त्व आफ्नो ठाउँमा छ, तर पनि खासै पैसा भनेको केही पनि होइन भन्न नि मिल्दैन। पैसा नभए पनि हुँदैन, त्यस्तै छ।
पैसा कमाउन गाह्रो हुन्छ हो?
पैसा कमाउन त गाह्रो भइहाल्छ नि, अब एकदम समस्या हुन्छ नि। पैसा भन्ने चिज अब जतापायो त्यो उता आउँदैन, हरेक दिमाग लगाएर कमाउनु पर्ने हुन्छ। अब नभए श्रम गर्नुपर्ने हुन्छ, अनेक तालले गर्नुपर्ने हुन्छ, त बल्ल आउँछ नि पैसा त, त्यसै त आउँदैन। र त्यो पैसा त चिन्न पर्छ, त्यही हो।
खर्च गर्दा चाहिँ विचार पुऱ्याउनु पर्ने हो?
खर्च गर्दा विचार पुऱ्याउनु पर्छ।
कस्तो विचार पुऱ्याउने?
अब जस्तै अनावश्यक चिजमा खर्च नगर्ने, पैसा अब आवश्यक चिजभन्दा बाहिर जान भएन। पैसा आवश्यक चिज त खरिदनै पर्यो, किन्नै पर्यो, त्यो अनावश्यक खर्च गर्न भएन। त्यसलाई कलेक्सन गरेर राखेर भोलि केही दो धन्दा गर्छु जम्मा भयो भने अथवा केही हुन्छ नि र त्यस्तो गरेर राख्ने भन्ने सोच हो। सबैले त्यसरी राख्नुपर्छ, पैसा खर्च गर्नु हुँदैन जता पायो त्यही।
तपाईँले चाहिँ खर्च कम गर्न चाहिँ घरमा के गर्नुहुन्छ?
मैले खर्च कम गर्न खासै कम भन्दा पनि अब दैनिक अब उपभोग वस्तु किन्नै पर्यो, त्यसपछि फाल्टु खर्च चाहिँ हुँदैन, त्यही हो।
जुन अहिले काम गरिरहनु भएको छ नि तपाईँले, यो कामबाट चाहिँ आएको आमदानीबाट चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ?
खासै सन्तुष्टि त छैन नानी, त्यही पनि दैनिक खर्च चलाउनै पर्यो, त्यसैमा चाहिँ जानै पर्छ, सन्तुष्टि चाहिँ छैन त्यसैमा त।
समय छ नि, दसैँ सकिसकेको छ, तिहार नजिकिँदैछ, यो समयमा त अलिकति बढी बिक्री पनि हुन्छ होला है?
खोइ आशा छ, अब त्यो लिएर त हिँडिरहेको छ, बिक्री हुन्छ। अरू पछि अरू पछि भन्दा त्यही दसैँ तिहारमा अलिक बढी नै बिक्री हुन्छ।
कस्तो सामान बढी बिक्री गर्नुहुन्छ यति बेला, कस्तो कपडा?
यतिखेर त अब जाडो मौसमको अब ट्राउजरहरू, अब त्यो अब तिहारलाई भाइ भाइ दाजुभाइहरूलाई यसो भेस्टहरू खोजिरहेका छन्, माग छ, त्यही लिएर हिँड्दैछु। सङ्घर्ष गर्नुपर्छ, पैसा कमाउनलाई हरेक श्रम गरेर कमाएर राखेको हुनुपर्छ, कलेक्सन गर्नुपर्छ। भोलि के पर्छ कसो पर्छ थाहा हुँदैन, सबैले पैसालाई चिनेर कलेक्सन गर्ने माध्यम बनाउनु होला भन्छु त्यही दाजुभाइ दिदीबहिनीहरूलाई। त्यही मेरो तर्फबाट पनि धन्यवाद विजयलाई।
कुराकानीमा हुनुहुन्थ्यो ठेला व्यवसायी हर्कबहादुर सुर्केती। पैसा कमाउन गाह्रो हुने भएकाले विचार पुऱ्याएर खर्च गर्नुपर्नेमा उहाँले सुझाव दिनुहुन्छ। साथै उहाँले कपडा ठेलामा बिक्री गर्दै घर खर्च चलाउँदै आएको पनि हामीसँगको कुराकानीमा बताउनु भएको थियो।
अवस्था अब भने कार्यक्रमबाट बिदा माग्नु पर्ने बेलामा आइसकेका छौँ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? तपाईँसँग पनि यस्तै अनुभवहरू छन् भने हामीलाई सुनाउन सक्नुहुन्छ। अनि पैसाका विषयमा आफ्ना अनुभव र कार्यक्रमबारे हामीलाई 078-50-14-04 फोन गरेर जानकारी दिन सक्नुहुन्छ।
कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ आफन्तलाई धेरै धेरै धन्यवाद, र धन्यवाद प्रविधिका साथै किरण आचार्यलाई पनि। यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्नुभएको छ। आगामी श्रृङ्खलामा पनि यी र यस्तै विषयमा हामी कुराकानी गर्न उपस्थित हुनेछौँ।
आजको कार्यक्रमबाट म प्रेम छेत्री
र म माया कडेल पनि छुट्टिन्छौँ। नमस्कार, नमस्कार।